Bismillahirrahmanirrahim. Assalamu alaikum khawatin wa sa'at. تصوف میں بہت سی چیزیں ایسی ہیں جو اصل میں بنیادی چیزیں ہیں, اور اس کو انگریزی میں شاید بہتر طور پہ ایکسپلین کیا جا سکے کہ وہ چیزیں دے فارم دی ویری بیسز آف تصوف, ان کے بارے میں معلومات کا ہونا بڑا ضروری ہو جاتا ہے اگر کوئی آدمی تصوف کو سمجھنا چاہتا ہے یا تصوف پر تصوف کی راہ پر چلنا چاہتا ہے. جیسے اس راہ میں خیال کو بہت اہمیت حاصل ہے, اس راہ میں خواب کو بڑی اہمیت حاصل ہے, اس راہ میں کشف کو بڑی اہمیت حاصل ہے. خیال کو اس لیے اتنی اہمیت حاصل ہے کہ جس خیال میں انسان ڈوبا رہے گا اسی ڈائریکشن میں اس کی اچیومنٹس زیادہ ہو جائیں گی. اب خیال جو ہے اس کا صحیح سمت میں ہونا بڑا ضروری ہے. پھر اس کے اندر ایک چیز یہ آ جائے گی اس میں کہ اس خیال میں وسوسے اور خدشات ان کو فلٹر کرنا بڑا ضروری ہو جائے گا, کیونکہ وسوسہ یہ من جانے میں شیطان ہوتا ہے. اسی طرح خواب ہے, خواب کے اندر ہمارا اپنا نفس بہت بڑا رول پلے کر لیتا ہے. اب خواب کی تین قسمیں ہمیں مل جائیں گی. ایک تو وہ خواب ہیں جو سچے ہوتے ہیں اور ان کی تعبیر بالکل اسی طرح سے سامنے آتی ہے جس انداز میں ہم نے خواب دیکھا ہوتا ہے. دوسری ٹائپ خواب کی وہ ہے جس میں ہمیں تعبیر کی ضرورت پڑے, اور اس کی تعبیر ہمیں وہی آدمی بتا پائے گا جس کو علم تعبیر حاصل ہوگا. تیسرے خواب وہ ہوتے ہیں جو ہمارے وسوسوں پر بیسڈ ہوتے ہیں یا ہمارا نفس ہمیں دکھا رہا ہوتا ہے. اب جو خواب حقائق پہ مبنی ہیں وہ تو سیدھی سی بات ہے کہ سچے خواب ہیں. اب یہ اصل جو بات ہے وہ बाकी दो किस्म ख्वाब की जो हैं उनके बारे में है। जनाब मोहम्मद इब्ने अरबी ने एक जगह अपने किताब में लिखा कि एक सहाबी आप सल्लल्लाहु अलैहि वसल्लम के पास तशरीफ लाए और उन्होंने कहा कि हुजूर एक ख्वाब मैंने देखा है और ख्वाब ये है कि एक साहिबान है, शेड है, उस शेड से शहद और घी की रोगन की टपक रहा है उससे और लोग उस शहद और रोगन को हाथों में जमा कर रहे हैं और ले जा रहे हैं, तो कोई कम शहद ले जाता है, कोई ज्यादा ले जाता है, कोई कम रोगन ले जाता है, कोई ज्यादा रोगन ले जाता है। और एक मैंने रस्सा देखा जो जमीन और आसमान के दरमियान लटक रहा है, तो आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में उन सहाबी ने फरमाया कि हजूर आप उस रस्से को पकड़ के चढ़ते हैं, आपके बाद एक शख्स आता है वो चढ़ जाता है उस रस्से को पकड़ के, दूसरा शख्स आता है वो चढ़ जाता है, तीसरा आता है वो चढ़ जाता है, जब चौथा जाता है तो रस्सा टूट जाता है, लेकिन फिर उसे जोड़ दिया जाता है और वो साहब भी चले जाते हैं ऊपर। तो इसकी ताबीर समझ नहीं आई। तो जनाब हजरत अबू बकर सद्दीक रजी अल्लाह ताला अन्हु वो तशरीफ रखे हुए थे वहीं, तो उन्होंने इजाजत मांगी आप सल्लल्लाहु अलैहि वसल्लम से कि अगर आप इजाजत दें तो इसकी ताबीर मैं बयान कर दूं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हाँ ठीक है, बयान कर दो तुम। तो जनाब हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु ने ख्वाब की ताबीर यूं बयान करनी शुरू की कि जो साहिबान है ये दीन है, दीन इस्लाम, और इससे जो शहद और घी की जो घी टपक रहा है वो कुरान और हदीस है। तो ये कि लोग आते हैं उस शहद और घी को वो ले जाते हैं, किसी कोई कम लेके जा रहा है, कोई ज्यादा लेके जा रहा है, तो ये कुरान और हदीस को समझने की बात है। हर आदमी अपने अपनी तौफीक और अपने अपने काबिलियत के मुताबिक उसको समझ रहा है, कोई ज्यादा समझता है, कोई कम समझता है, तो ये कम ले जाने और ज्यादा ले जाने का फर्क ये है। वो जो रस्सा है वो भी दीन के अहकामात हैं या दीन बजाते खुद हैं, तो आप सल्लल्लाहु अलैहि वसल्लम उसको पकड़ते हैं और ऊपर तशरीफ ले जाते हैं, जो लोग हैं वो पकड़ते हैं ले जाते हैं। तो ये ख्वाब की अब ताबीर बयान की उन्होंने। इसीलिए आप हजरात बहुत से तशरीफ लाते हैं, तो मैं एक अर्ज किया करता हूं, ये मेरे मुर्शिद साहब ने मुझे सिखाया था, ख्वाब को कभी भी दोपहर 2 बजे के बाद बयान नहीं किया जाना चाहिए, इससे ख्वाब जाया हो जाता है। एक तो ये तलकीन फरमाई, ख्वाब जब भी सुनाएं 2 बजे से पहले पहले सुना दें आप। दूसरी जिस पे ताकीद फरमाई वो ये थी कि ख्वाब सिर्फ उस आदमी को सुनाया जाए जिसके बारे में आपको पूरा यकीन है कि इसको इल्मे ताबीर हासिल है, ताकि वो उसकी गलत तावील करके ख्वाब की उसे जाया न कर दे। तो हम लोग ख्वाब देखते हैं और देख के जो सामने मिला उसके सामने उसे बयान कर दिया, जिस वक्त कोई मिल गया उस वक्त पर उसे बयान कर दिया। तो ये ख्वाब के अंदर ये एहतियात है। अब ख्वाब की ताबीर के जो मुख्तलिफ फैक्टर्स हैं वो यहाँ आपके सामने पहले भी बयान कर चुका कई बार मैं, कि ख्वाब में जो अहम तरीन नुक्ता होता है वो ये होता है कि ख्वाब देखने वाले की रूहानी कैफियत क्या है। फिर यह है कि वो ख्वाब रात के किस हिस्से में देखा गया है, इसको बड़ा अहमियत हासिल है। इसमें वक्त के बारे में तो मैं एक रूल ऑफ थंब जिसे हम कह सकते हैं वो मैं बयान कर सकता हूं, बाकी की रूहानी कैफियत कैसी है वो मैन टू मैन वेरी कर जाएगी, उसका कुछ कहा नहीं जा सकता कि हर आदमी की रूहानी कैफियत एक दूसरे से मुख्तलिफ होती हैं। जो ख्वाब हम सोने के घंटे डेढ़ घंटे के बाद देखना शुरू कर देते हैं उनका ताल्लुक आम तौर पर हमारे डाइजेस्टन सिस्टम से होता है, निज़ाम में हजम जो है हमारा उससे ताल्लुक है। जो हम ख्वाब तहज्जुद से जरा पहले वक्त में देखते हैं, रात के तीसरे पहर में कहिए आप, वो देखते हैं, उनका ताल्लुक हमारी अपनी सोचों से होता है, अपने जहन से होता है। लेकिन वो ख्वाब जो हम नमाज फजर से फौरन पहले देखते हैं या नमाज फजर पढ़ के जब हम सोते हैं दोबारा उस वक्त देखते हैं, वो सच्चे ख्वाब होते हैं। आम तौर पर उनकी ताबीर वही निकलती है जो देखे होते हैं। इसी तरह कश्फ की बात है कि कश्फ के अंदर बहुत सी चीजें गडमड हो जाती हैं जब आदमी कश्फ में देख रहा होता है चीजों को। ये साहिब कश्फ का कमाल है कि जो चीजें वो कश्फ में देख रहा है उनमें वो फिल्टर कर सके कि मेरे अपने जहन का ख्याल इसमें क्या है, उसका दखल इसमें किस हद तक है, मेरी ख्वाहिश का दखल इसमें किस हद तक है। और दर हकीकत कश्फ का असली वाला हिस्सा वो क्या है, क्योंकि होगा ये कि अगर फर्ज कर लीजिए, मैं ऐसे ही एक एग्जाम्पल दे रहा हूं, ऐसा होता नहीं है कभी लेकिन मैं मिसाल के तौर पर आपसे बयान कर देता हूं कि मेरा अपना कोई मामला है या आपका अपना मामला है, आप साहिब कश्फ हैं, आप कश्फ में जाके उसे जब देखने की कोशिश करेंगे बड़ी स्ट्रांग पॉसिबिलिटी मौजूद है कि चूंकि मामला उस साहिब कश्फ का अपना है, जाती है, तो जिस अंदाज में वो मामले को देखना चाहता है वो मामला उससे मिलती जुलती फॉर्म में सामने आ जाए, क्योंकि उसकी ख्वाहिश है कि ये मेरा मामला इस अंदाज में तय हो जाए, तो वो उसके अपनी ख्वाहिश उसके अंदर शामिल हो जाएगी। ये बहुत ही अहम चीज है। आप दुआ करान जो आदमी लोगों के लिए बैठ के दुआ करता है, कुछ लोगों को रब तआला ने ये उन पे रहमत की भी है, उस पे अपनी इनायत की है कि उनको दुआ का जवाब महसूस हो जाता है। अब वो बाज़कात होता है ख्याल की सूरत में, बाज़कात कश्फ के जरिए जवाब देख लेते हैं वो। अब वहां मामला यूं हो जाता है कि जब मैं किसी दुआ करने वाले के पास जाता हूं तो मेरी अटमोस्ट एफर्ट होती है कि मैं उनको पहले ये बताऊं कि साहब मेरा नाम ये है, मेरे वालिद साहब का नाम ये, मेरी वालदा का नाम ये है, मैं फलां जगह रहता हूं और मैंने प्राइमरी एजुकेशन फलां जगह से हासिल की थी, फिर हाई स्कूल फलां जगह होता था, ये नाम था, वहां दाखिल हो गया, वहां हमारे टीचर होते थे, बड़े अच्छे होते थे, अल्लाह उनको उसके जजा दे, उन्होंने बहुत पढ़ाया मुझे, फिर जी मैं पास हो गया मैट्रिक से, उसके बाद मैं कॉलेज में दाखिल हो गया और कॉलेज का नाम ये होता था, वहां ये टीचर थे, उन्होंने बड़ी मेहनत की मेरे ऊपर, मुझे बड़ा चमकाया, तो अल्लाह ताला उनके दर्जात बुलंद करे, बड़े नेक लोग थे। करते करते आखिर पर मैं जाऊंगा कि साहब मेरा बेटा जो है वो उसको खांसी नहीं रुक रही। अब इसमें मैंने 15 मिनट ये किस्सा पूरा बयान कर दिया। वो जो साहिब दुआ है उसके जहन पर ये सारी तफसीलात जम गई। अब उसने जो आपको जवाब देना है, या तो वो अपनी तरफ से जवाब दे देगा वो आपको, जिसमें इस्तेमाल ये है कि सही भी हो सकता गलत भी हो सकता, और अगर उस पर अल्लाह की रहमत है तो ये तफसीलात में उसको गोते ही लगाने पड़ेंगे बाज़ाब्ता तौर पे कि इनमें जवाब कौन सा है। गलती कर जाएगा, वो इंसान है। यो मैं यहां अक्सर औकात आपसे एक अर्ज किया करता हूं कि जब भी आप दुआ के लिए कहीं जाएं, अब मुझे और आपको तो नहीं पता चलेगा कि ये साहिब दुआ किस मकाम पर है, हमें तो ये मालूम है कि ये साहब लोगों के लिए दुआ करते हैं, रब इनकी सुन लेता है। तो इसका बेहतरीन तरीका ये है कि आदमी उनकी खिदमत में हाजिर, अस्सलाम वालेकुम, मेरा बेटा है इस नाम का, उसकी खांसी नहीं रुक रही, हजूर दुआ कीजिएगा कि खांसी खत्म हो जाए, अस्सलाम वालेकुम, वो गया बंदा। अब जब ये रवैया हमने रखा साहिब दुआ के साथ, हमने उसके ऊपर एक कर्ज चढ़ा दिया कि मेरी दुआ जरूर मेरे लिए करे, अब इसलिए कि उसके जिम्मे लगाया, दुआ नहीं करेगा तो रब के नजदीक वो कंजूस कहलाएगा और कंजूसों को रब पसंद नहीं करता, इसलिए वो साहिब दुआ अपनी जरूरत को दुआ करने पर मजबूर हो गया। अब मेरे ये उसके जिम्मे लगा के आ गया, मैंने बात ही नहीं कोई की, कुछ सुना ही नहीं, रुका ही नहीं। मजार पे जाते हैं हम, सलाम अर्ज किया, फातिहा पढ़ी और उसके बाद हजूर मुझे अब इजाजत, अस्सलाम वालेकुम, गए। ज्यादा बात है वहां एक तरफ को होके कि लोगों को जहमत ना हो, उनके इसाले सवाब के लिए दो रकात, उनके हर मजार के साथ मस्जिद होती है आमतौर पे, उस मस्जिद में पढ़े, वहीं बैठ के कुरान पाक की तलावत की और उन सब का सवाब रब ताला के हजूर अर्ज किया कि या बारी ताला یہ جو میں نے نفل ادا کیے اور جو کلام الہی تلاوت کیا اس کا ثواب ان صاحب مزار کی روح کو بخش دے. چلے آئے, ڈیڑھ منٹ دو منٹ کا پروسیس ہوگا, لیکن وہ صاحب مزار آپ کے لیے دعا کرتے رہیں گے. پھر ان کی روح دعا کرتی ہے کہ یا اللہ, جس شخص نے میرے نامہ اعمال میں اس ثواب کا اضافہ کیا ہے, اس نے نیکی کی میرے ساتھ, تو بھی اس کے ساتھ رحمت کا معاملہ فرما اور اس کا اس پہ تو رحم فرما دے. نتیجہ یہ ہوگا کہ دعا مل گئی آپ کو. اس لیے ہم لوگ حیران ہوتے ہیں کہ یار میں وہاں جاتا ہوں, میں تو چھ چھ گھنٹے مراقبہ کرتا ہوں, کچھ آج تک کچھ نہیں ملا. فلاں سوٹڈ بوٹڈ صاحب آتے ہیں اور اپنی عادت کے مطابق میں یہ الزام تو ڈیفینیٹلی اس آدمی پہ لگا دوں گا جو بہت ویل ڈریسڈ ہے کہ شرابی کبابی آدمی آیا, سلام کر کے چلا گیا, اللہ نے اس کا کام بھی کر دیا. اب ایک تو یہ ہے کہ ایسے آدمی کا کیا ہے جو دوسروں پر الزام لگا دے کہ شرابی کبابی, جبکہ میں اسے جانتا ہی نہیں. دوسری بات یہ ہے کہ وہ آیا اور آ کے وہ تو صاحب مزار کی روح کے ذمے ڈال گیا کہ میں نے تمہارے لیے فاتحہ پڑھی, اس کے جواب میں اب تم دعا کرو میرے لیے. وہ اس کے ذمے ڈال کے چلا گیا. تو میں تو وہاں مراقبے کے لیے بیٹھا رہا, میری تو غرضی اور تھی. تو مراقبے کا تو یہ معاملہ ہے پھر کہ جیسے صاحب علم آپ کو وظیفہ دے دیں گے, اس آدمی سے ڈریے جب کوئی وظیفہ آپ کو دیتا ہے, یہ پڑھ لیجئے, سمجھ لیجئے کہ اس نے مجھے چکی پیسنے پہ لگا دیا. آپ اب کئی سال گئے میرے, یہ تو بڑی پکی بات ہے کہ یہ جتنے بھی صاحب دعا لوگ ہیں جن کو بابے کہتے ہیں, اشفاق صاحب, بقول اشفاق صاحب کے یہ بڑے ہی چالاک لوگ ہیں. تو یہ جاتے ہیں, ہم یہ سمجھتے ہیں کہ میں نے اس کو فورس کیا اور اس کو فورس کر کے میں یہ پڑھنے کو لے آیا اس سے. اب یہ نہیں معلوم کہ وہ مجھ سے کہیں زیادہ ہوشیار آدمی ہیں, اس نے مجھے چکی پیسنے پہ لگا دیا کہ لو بیٹا 35 سال یہ پڑھو اور اس کے بعد کچھ کہیں جا پہنچو گے تم. اس کی بجائے آپ اس کی محنت پہ کیش کرنے کی کوشش کیجئے. اس کا آسان ترین طریقہ یہ ہے کہ جب ہم کسی صاحب دعا کے پاس جاتے ہیں, کسی فقیر کے پاس جاتے ہیں, تو اس کے ٹھکانے پہ داخل ہوتے ہی آدمی کو احساس ہو جاتا ہے کہ بائی نیچر کیا ہے یہ بندہ. کوئٹہ میں سول لائنز میں بڑے بڑے گھر ہیں جو انگریز بنا کے چھوڑ گیا تھا, کئی کئی ایکڑ پر بنے ہوئے ہیں, ان کی باؤنڈری والز بھی اسی طرح وسیع و عریض ہیں. تو جناح روڈ کے اینڈ پر, سجاب روڈ جہاں سے شروع ہوتی ہے, اس سے ذرا پہلے ایک سڑک اندر جاتی تھی, اس پہ ایک مجذوب بیٹھتے تھے. پرانی بات ہے, میرا خیال ہے 70s کی بات ہے. انہیں تپتی بابا کہتے تھے, مجذوب تھے. اب وہ بندہ وہیں بیٹھتا تھا, تو سردیوں میں برف گرتی رہتی تھی, حتیٰ کہ اس کے ارد گرد برف اس طرح جمع ہو جاتی تھی لگتا تھا برف کے کنویں میں بیٹھا ہوا ہے. بولتا نہیں تھا, آپ اس کو کچھ دینے کی کوشش کریں تو اٹھا کے آپ کے منہ پہ دے مارتا تھا واپس پلٹ کے. تھا وہ اصلی مجذوب, اس میں اس کے ولی اللہ ہونے میں شک کوئی نہیں تھا, لیکن بجائے سالک ہوتا وہ مجذوبیت کی طرف چلا گیا تھا. تو بیٹھا رہتا تھا. میں وہاں ان دنوں اپنے سرکاری معاملات کے سلسلے میں جاتا تھا بہت. تو لوگ بتاتے تھے یہ سوچ کے کہ شاید شاہ صاحب تپتی بابا کے بارے میں کوئی بات نہیں بتا دیں. تو یہی ہوتا تھا کہ وہ تپتی بابا معلوم نہیں کھاتا پیتا کہاں سے ہے, لیتا ہے نہیں کسی سے, اپنی جگہ سے اٹھ کر جاتے, کسی نے اس کو کبھی دیکھا نہیں ہے, وہیں بیٹھتا ہے اور بات بھی کسی سے نہیں کرتا. قصہ یہ ہے کہ وہ آدمی اپنے خیال میں غرق رہتا تھا, رب کے خیال میں گم ہے. اس کو ہر وہ آدمی برا لگتا تھا جو اس سے مخاطب ہوتا تھا کہ وہ ڈسٹرب ہوتا ہے, اپنے خیال سے باہر نکل آتا وہ. تو نتیجہ یا وہ مارتا تھا یا گالی دے دیتا تھا اور بھگا دیتا تھا بندوں کو. لیکن وہ لوگ جو اس بات کو سمجھتے تھے وہ اس کو مخاطب نہیں کرتے تھے, اس کے قریب سے گزرے ذرا سا رکے فار 5 سیکنڈس اور چلے گئے, ان کے کام اللہ تعالیٰ کر دیتا تھا. وجہ یہ تھی کہ وہ تپتی بابا مجذوب تھا. اب ان کے پاس جا کے رکا, یہ ایک روحانیت کی راہ کا ایک نقطہ آپ سے عرض کر دوں کہ یہ جو تکوینی حکومت ہوتی ہے جس کو روحانی حکومت بھی کہتے ہیں, کہ جس میں مختلف حاکم مامور ہوتے ہیں, ہر شہر کا ایک حاکم ہے, پھر ایک ملک کا حاکم, وہ اس ملک کے شہروں کے حاکم اس کے ماتحت ہو جاتے ہیں, پھر وہ ملک جس بر اعظم میں ہے اس کا جو حاکم ہے, ایک کتب ہے وہ, اس کے ماتحت ہیں, 1/4 آف دی گلوب اس کا حاکم ہے, اس کے اس چوتھائی حصے میں جتنے بھی حاکم ہیں وہ اس کے ماتحت ہیں. اب روحانیت میں یہ طریقہ کار ہے کہ اگر فرض کر لیجیے ایک سینئر آدمی, بہت سینئر آدمی کسی شہر میں گیا تو اس کا حاکم آئے گا سلام کرنے. اب سلام کا طریقہ کیا ہے کہ وہ بندہ یہاں سڑک پہ اس جگہ کہیں بیٹھا ہے, اگر ریسٹوران میں ہے یا شاپ میں ہے کہیں, جو سینئر آدمی وزٹ پہ آیا ہے, تو اس شہر کا حاکم آئے گا سڑک کے اس طرف, یہاں آ کے وہ 5 منٹ کے لیے, 5 سیکنڈ کے لیے رکے گا, ادھر کو صرف منہ کرے گا اور چل پڑے گا, ایک دوسرے کو مخاطب نہیں کریں گے. یہ دستور ہے یہاں کا, اس لیے کہ اس سے رازداری قائم رہتی ہے, کسی کو پتہ نہیں چلتا کہ یہ کون ہے. تپتی بابا کے پاس جا کے جب آپ 5 منٹ کے لیے توقف, 5 سیکنڈ کے لیے توقف کرتے ہیں, تو تپتی بابا ڈسٹرب تو نہیں ہوتا لیکن اسے پتہ چل جاتا ہے یہ بندہ آیا تھا, تو اس کے دل سے دعا نکلتی ہے. تو یوں ان لوگوں کے کام ہو جاتے تھے. یہ نقطہ کسی کی سمجھ میں نہیں آتا تھا, اور نہ میری سمجھ میں آیا, لیکن میں نے بیان نہیں کیا اس لیے کہ اس کی ضرورت نہیں تھی. تو یہ آج آپ کے سامنے چونکہ ایک سلسلہ چلا ہے تو میں عرض کر رہا ہوں. تو ضروری یہ ہوتا ہے کہ جس فقیر کے پاس دعا کرانے آپ جا رہے ہیں اس کی نیچر کو سمجھیے, اس کے احوال جو ہیں اندر کے, اس کا تاثر آپ کو ملتا ہے اس کے ٹھکانے پر جا کر. تو کچھ فقیر آپ کو مجلس ہی ملیں گے, لوگ ان کے پاس گئے بیٹھے ہیں باتیں کر رہے ہیں, وہ مست ہیں, کبھی اپنے مخاطب سے بات کر لی ورنہ اپنے خیال میں گم رہے. لوگ بیٹھے رہتے ہیں باتیں کرتے رہتے ہیں, وہ اپنے خیالوں میں گم رہتا فقیر. کچھ لوگ جو سالک ہیں اور جو سنت پہ عمل کرتے ہیں, وہ ہر آنے والے کو اپنے مہمان سمجھتے ہیں, उसकी पजीराई करते हैं, तपाक से मिलेंगे, हंस के इस्तकबाल करेंगे। लेकिन ये जरूरी नहीं है कि वो बहुत सोशल आदमी भी हो। अब उस पर मजबूरी है कि सुन्नत ये कहती है कि अपने आने वाले के साथ बड़ी मोहब्बत से पेश आओ, इतनी मोहब्बत से कि तुमसे मिलने वाला हर आदमी ये समझे कि तुम उससे सबसे ज्यादा प्यार करते हो। तो इसीलिए ये फकीर जो सुन्नत पे अमल करते हैं वो आपको इस तरह के मिलेंगे कि उनके बारे में हर आदमी को ये खुशफहमी होगी कि ये फकीर सबसे ज्यादा मुझसे ही प्यार करता है। होता नहीं है ऐसा, लेकिन वो सुन्नत पर अमल कर रहा है, वो इतनी मोहब्बत से आपसे मिलेगा कि आप इसी गलतफहमी में पड़े रहेंगे। तो बावजूद ना चाहने के वो आदमी जो सुन्नत पर अमल कर रहा है वो आपसे मोहब्बत से मिलेगा, लेकिन अंदर से डिस्टर्ब होगा। फिर हर फकीर की अपनी मामूलात हैं, उसको इबादत करनी है। अगर वो सुन्नत पर चलने वाला फकीर है, उसकी एक फैमिली लाइफ है, उसकी रोजगार से मुंसलिक भी एक लाइफ है, चाहे वो नौकरी का हो या कारोबार का। जब हम किसी आदमी के मामूलात में खलल डालते हैं, उसके मामूलात जब डिस्टर्ब होने लगते हैं, तो वो दिल में चिढ़ तो सकता नहीं कि सुन्नत पे अमल कर रहा है, लेकिन झुंझलाता अंदर खाने वो झुंझलाता जरूर है। और अगर फकीर झुंझलाने लग गया किसी से तो फिर वो मामला खराब हो जाएगा, फिर मुश्किल हो जाती है। तो जहां भी आदमी जाए उसके ठिकाने पर जाके एहसास हो जाता है कि ये फकीर, इसकी नेचर में क्या है, तो उसकी नेचर के मुताबिक फिर बिहेव कीजिए। तो मजलिसी बज़ाहिर दिखाई दे, अंदर से हो सकता है बहुत ही तन्हाई पसंद शख्स हो वो, लेकिन वो मजबूर है कि सुन्नत ये कहती है कि अपने पास आने वाले को बड़ी खुशदिली से मिलना है तुमने, तो ऐसे आदमी से दूर रहना बेहतर। कुछ लोग होते हैं वो वेलकम तो करते हैं खलके खुदा को, और सच्चे दिल से खलूस दिल से करते हैं, लेकिन चूंकि खुद वो मुख्तसर बात करने के आदि होते हैं, अपने पास आने वाले से तवक्को रखते हैं कि वो बजाय पूरा जुमला अदा करने के एक क्वार्टर ऑफ ए सेंटेंस में बात करके चला जाए बंदा। तो इन लोगों से फायदा बड़ी जल्दी उठाता है बंदा। अगर हम ये समझ गए कि ये बंदा कैसा है, तो उसका एक आसान सा नुस्खा जो मैंने यहां एक दो बार पहले भी अर्ज किया कि उसके पास गए, दरवाजा खोला, अस्सलाम वालेकुम सर, सर मुझे इजाजत, सलाम वालेकुम, गया। अब वो बंदा करेगा क्या, एक तो आपके लिए दुआ आज खुद करेगा, और दुआ आम तौर पर ये होती है जो करता है कि या अल्लाह तेरा ये बंदा जो ख्वाहिश लेके आया था तू मेहरबानी फरमा इसकी ख्वाहिश पूरी कर दे। अब चूंकि आपकी गैर मौजूदगी में उसने दुआ की है, तो जो दुआ हम गैर मौजूद लोगों के लिए करते हैं वो जल्दी कबूल होती है, और उससे भी जल्दी दुआ वो कबूल होती है जो हम अपने दुश्मन के लिए करते हैं। तो दुश्मन को तो मालूम नहीं कुछ मिलता है या नहीं मिलता, लेकिन वही इनाम खुद दुआ करने वाले को अल्लाह जरूर अता कर देता है। कुछ फकीर होते हैं जो उन लोगों को पसंद करेंगे जो उनके पास सिर्फ जरूरत के तहत जाते हैं, बस, अदरवाइज नहीं मिलते कभी। कोई काम पड़ गया तो आप गए वहां, ये नहीं है कि ये सोचेगा कि आगे पीछे तो आया नहीं, आज काम पड़ा तो मेरे पास आ गया बंदा। उन्हें वो खुश रहते हैं कि ये सेंसिबल आदमी है, अपना वक्त जाया नहीं करता, क्योंकि फकीर वक्त जाया करने से बड़ी दूर भागता है कि रब को ये चीज पसंद नहीं। तो हम फकीर के पास जाके दुआ कराने से पहले उसकी नेचर को समझ लें कि फितरतन क्या है बंदा, उसके मुताबिक हम जाएं, बहुत फल पाएंगे। और एक वैसी रूल ऑफ थंब जो है वो मजारों के बारे में भी मैंने उसको बड़ा सही पाया, और मैंने जिंदा लोगों के लिए भी बड़ा सही पाया। वो ये है कि हम अपने जहन में एक चीज को रखें, मां से ज्यादा बच्चे को कोई नहीं प्यार कर सकता। आप अपने घर में देखिए कि आपका बच्चा अगर अपनी वालदा से एक सवाल करता है तो बड़ी खुश दिली से, बड़े जज्बे और मोहब्बत के साथ उसके उस सवाल का जवाब दे देंगी आपकी वाइफ। दूसरा सवाल करेगा वो बड़ी दिलजमई से जवाब देंगी। चौथे पांचवें सवाल तक जाते जाते वो बड़ी बेतवज्जही से और बेदिली से जवाब देना शुरू कर देंगे, और छठे सातवें सवाल पर शायद वो डांट देंगे, क्या तुम बात किए जा रहे हो, आराम से बैठो। उसके बाद भी बच्चा नहीं सवाल करने से बाहर आया तो थप्पड़ पड़ जाता है। माँ है जो बच्चे से बेपनाह प्यार करती है। तो जब हम किसी फकीर के पास जाते हैं, मेरा काम वैसे यही है जो मैं करता हूं, कि मैं ये आमतौर पर फुल स्केप पेपर होता है मेरे पास, इसके ऊपर मैंने नंबर डाले होते हैं 1, 2, 3, 4, 5, 6, 7, 10, जितनी लाइनें हैं उतने नंबर आ जाते हैं, 20, 21। और उसमें अंदर गया, अस्सलाम वालेकुम, फातिहा पढ़ी, ऐ साहिब मजार मेरे लिए अल्लाह के हजूर दुआ फरमा दीजिए, दुआ नंबर ये, दुआ नंबर दो ये, दुआ नंबर तीन ये। अब मैं ये भूल जाता हूं कि मेरी तो वालदा नहीं इतने सवाल के जवाब कभी देंगी मुझे। वो छठे साथ में सवाल तक पहुंचते पहुंचते एक थप्पड़ लग जाएगा। तो ये कोई दुआ करने की मशीन तो है नहीं कि कंप्यूटर की तरह बटन दबाया दुआ का जवाब आ गया, बटन दबाया दुआ का जवाब आ गया। दुआ जब आदमी कर रहा है कोई आपके लिए फकीर, तो उसके अंदर उसका जौक व शौक जिससे वो आपके लिए दुआ कर रहा है, उसका जज्बा जिस जज्बे से उसने आपके लिए दुआ की, और बाकी तो बातें हैं कि उसका मकाम क्या है, किस जगह पहुंचा हुआ बंदा। लेकिन ये चीजें बड़ी इंपॉर्टेंट हैं। तो बजाय इसके कि हम जाके दुआ करवाएं किसी से कि ये दुआ कर दें, हम उसको मजबूर करें कि वो हमारे लिए दुआ कर दे। एक आदमी है जो आपके पास आता है, आके आपको रोज सलाम करता है, अस्सलाम वालेकुम, तो वालेकुम अस्सलाम, कहो कैसे आए, इधर 10 रुपए तो दीजिएगा, आप एक बार दे देंगे, अगले दिन दे देंगे, उससे अगले दिन दे देंगे। 8वें 10वें दिन आपके जहन में ये ख्याल आना शुरू होगा कि इसने क्या मजाक बनाया हुआ है, ये सिर्फ मुझसे पैसे लेने के लिए आता है, उसे नेक्स्ट टाइम उसे डांट देंगे आप। इसके बरक्स एक आदमी है जो आता है اور دور سے کہتا ہے جی السلام علیکم, چل دیتا ہے. تو پانچ چھ بار جب وہ آپ کو سلام کرنے آتا ہے تو آپ مجبور ہو جائیں گے کہ اس کو روکیں کہ ایک منٹ سنیں. آپ روز آتے ہیں سلام کرنے, تو کیا کوئی کام ہے مجھ سے؟ کہ نہیں صاحب, مجھے کوئی کام نہیں, میں تو صرف اپنی محبت کا مارا آپ کو سلام کرنے چلا آتا ہوں, تو بس سلام کرنا مقصد ہے, میں جا رہا ہوں. چلا گیا. اس کے بعد دو چار دن کے بعد آپ ملازموں کو بلا کے کہتے ہیں کہ یہ آدمی ہے, اس کا خیال رکھنا ہے, اس کو کوئی کام ہو تو کر دیا کرو اس کو. اب دیکھیے دونوں میں فرق کیا ہے. ایک آپ نے والنٹیرلی کہا کہ اس کا کام کر دیا کرو, اور دوسرے کو آپ نے ڈانٹ دیا. تو فقیر کے پاس جب ہم جاتے ہیں بار بار اور دعا ہی کے لیے اس کو کہتے ہیں ہمیشہ, تو یاد رکھیے وہ انسان ہے, اس کے اپنے معمولات ہیں. اور سب سے بڑی مصیبت ان فقیروں کی یہ ہے کہ یہ اپنے خیال میں کھوئے ہوئے ہوتے ہیں, لگتا نہیں ہے, بظاہر آپ کے ساتھ بیٹھے ہیں لیکن وہ گم ہوا ہوا ہوتا ہے بندہ اپنے. اور جب کہیں, اب آپ کو تو نہیں پتا چلے گا, مجھے نہیں پتا چلے گا, کہ وہ فقیر اس وقت کھلی آنکھوں سے چیزیں دیکھ رہا ہے, یا کہیں ذہنی طور پر گفتگو میں مصروف ہے, راز و نیاز میں لگا ہے, تو میں اسے بلائے جا رہا ہوں تو ڈسٹرب ہوگا. یہ احتیاط اگر ہم کر لیں فقیر کے ساتھ, بہت کچھ پا لیتا ہے. یہ تبتی بابا جس کے میں نے بات کی, ماشاء اللہ کے فوراً بات کی بات ہے, تو ایک ٹیم کے ساتھ ایز ایکسپرٹ مجھے اٹیچ کیا ہوا تھا انہوں نے. معاملات کچھ بہت بڑے آدمی کے تھے, انویسٹیگیٹ کرنے والے لوگ بھی سارے گھبرا رہے تھے. تو ان کی کوشش یہ تھی کہ میں اکیلا ہی دستخط کر دوں اس رپورٹ پر. میرے ذہن میں بھی نہیں تھا کچھ, میں وہاں سے گزر رہا تھا تو رات کے سناٹے میں بہت بلند آواز گونجی, دستخط نہ کرنا, دستخط نہ کرنا, دستخط نہ کرنا, مر جائے گا, مر جائے گا, دستخط نہ کرنا. تو میرے ساتھ ایک صاحب بیٹھے تھے, کہ تبتی بابا کیسے بول پڑا آج؟ میں وہ بول رہا, مجھے پتا, اس کے بولنے دو یار. کہتا آپ کو کچھ کہہ رہا ہے؟ میں نے کہا میرے متعلق میسج ہے, مجھے معلوم ہے. میں نے تبتی بابا کو کبھی کچھ نہیں کہا تھا. اس سے نیکسٹ ٹائم میں کوئٹہ گیا تو میں نے کہا ادھر آؤ, میں تم دکھاؤں کہ تبتی بابا کرتا کیا ہے. وہ تو اینٹیں مارتے تھے. تو سگریٹ کی دو ڈبیاں میں نے خریدی, تو میں نے کہا اب میں تم دکھاؤں گا کہ فقیر لوگ کرتے کیا ہیں یہ سب. تو گیا, جا کے میں نے کہا السلام علیکم تبتی بابا, یہ ڈبیا دینے آیا تھا. انہوں نے بوری کا کونا اٹھایا یوں, تو میں نے وہاں دونوں ڈبیاں رکھا کونا, پھر سگریٹوں کے اوپر رکھا اور میں چل دیا. تو وہ مجھ کو آگے جا کے پکڑ کے کھڑا ہو گیا کار کے پاس, کہنے لگے اس نے آپ سے لیا کیسے؟ تو میں نے کہا تم نے دیکھا کہ کبھی میں اس کے پاس جا کے رکا ہوں یا سلام کیا ہو یا بات کی ہو؟ بڑی پرانی بات ہے, میرا خیال نیا نیا ماشاء اللہ لگا تھا اس وقت کی ہے. یہ فقیر آدمی اسی طرح مرشد کو ہم استعمال کرتے ہیں دو طریقے سے. ہر چھوٹی بڑی بات کے لیے ہم مرشد کے پاس چلے جاتے ہیں, غلط ہے. مرشد کو میں بطور مشیر نہیں استعمال کر سکتا, मुर्शिद तो लाइट हाउस है कि अगर जहाज समुद्र में घिर जाए तो उस लाइट हाउस को देख के वो रास्ते पर चले आता है। मुर्शिद से लाइट हाउस का काम लीजिए। मुर्शिद से बजाय इसके कि मैं ये कहूं कि साहब मैं कराची जा रहा हूं फला काम से, दुआ कीजिए कि मैं कामयाब हो जाऊं, ये इसके लिए रब ताला ने मुझे अकल दी है और आप सल्लल्लाहु अलैहि वसल्लम का फरमान भी है कि जो काम तस्बीर से किए जाते हैं उसमें नाकामी नहीं होती। तो एक लेसन है मेरे पास। मुर्शिद का इस्तेमाल तो मेरे लिए यह है कि जहां मेरी अक्ल जवाब दे जाए, जहां रास्ता नजर ना आए मुझे, वहां मैं गाइडेंस ले लूं मुर्शिद से। मुर्शिद से मैं वो चीज लूं जो मुझे किताबों में मिलेगी नहीं कहीं। कोई आम आदमी मुझे दे नहीं सकता, वो है इल्मे लदूनी, ये मुझे कहीं से नहीं मिल सकता। तो मैं अपने मुर्शिद से वो चीज हासिल करूं जाके, और उसके हासिल करने के बहुत से अदब आदाब हैं। आज तो आपका टाइम पूरा हो गया, मैं चूंकि दवाइयों के जेर असर भूल जाता हूं चीजों को, मुझे नेक्स्ट संडे याद दिला दीजिए कि मैंने यहां से छोड़ा इसे, इससे आगे मैं फिर इंशाल्लाह बयान कर दूंगा। तो नेक्स्ट संडे तक के लिए इजाजत, अस्सलाम वालेकुम।